الحمد لله رب العالمين والصلاة والسلام على خير خلقه محمد وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين أما بعد فقد قال الله تعالى في كلامه المجيد ويسألونك عن المحيض قل هو أذى فاعتزلوا النساء في المحيض ولا تقربوهن حتى يطهرن. उपस्थित भाई का हमरा साथी भाई र दीदी बहनी हरु म आज को यस शुभ अवसर मा तपाई हरु समक्ष महिला हरु को बारे मा जुन श्रृंखलाबद्ध तरीका ले बताई राखे कुछ हु त्यसै क्रममा महिलाहरूलाई जुन रगत आउँछ ती रगतहरू बारे केही ज्ञानवर्धक कुराहरू बताउने प्रयासमा छु। म आज महिलाको रजस्वला, सुत्केरी र इस्तिहाजा यी तीनवटैको बारेमा तपाईहरूलाई ज्ञान गराउने छु। अल्लाह सीता विनती छ कि अल्लाह हामी सबैलाई सत्य भन्ने र सत्य बमोजिम कार्यरत रहने सो अवसर प्रदान गरौँ। हामी अधिकांश मानिसहरूलाई थाहा छ कि महिलाहरूलाई रजस्वलाको रगत आउँछ। यस्तै अधिकांशलाई यो पनि थाहा हुन्छ कि महिलाहरूलाई सुत्केरीको रगत आउँछ। तर एउटा तेस्रो इस्तिहाजा नामक रगत पनि हो जुन केही महिलाहरूलाई आउँछ। त यी तीनवटै रगतको बारेमा र यसका हुकुमको बारेमा र यससित सम्बन्धित समस्या र निर्देशनहरूको बारेमा म आज तपाईँहरूलाई ज्ञान गराउनेछु। यसले गर्दा मेरो आफ्नो दिदी बहिनीहरूसित अनुरोध छ जुन मलाई सुनिराखेका छिन् कि यसलाई ध्यान दिएर सुन्नु होला किनकि यो महिलाहरूको समस्या हो र यसलाई नजानिकन तपाईँ आफ्नो पूजा आराधना गर्नुमा असफल हुनुहुन्छ। पहिलो रजस्वला जसलाई हैज पनि भनिन्छ, मासिक धर्म पनि भनिन्छ, यसको परिभाषा के हो? रजस्वला को शाब्दिक अर्थ हो बग्नु र इस्लामीय विधान में इसको वैधानिक अर्थ हो यस्तो रगत जुन स्त्री को गर्भाशय को तल्लो भाग बाटा निर्धारित समय में बिना कुनै घाव र बिरामी प्राकृतिक तौरले निस्कन्छ र यो एउटा यस्तो प्राकृतिक कुरो हो जसलाई अल्लाहले स्त्रीहरूको लागि विशिष्ट गरिदिएको छ। यसलाई अल्लाह स्त्रीको गर्भाशयमा उत्पन्न गर्छ जुन कि त्यस गर्भमा भएको शिशुको भोजन हुन्छ गर्भ भएको समयमा र शिशु जन्मे पश्चात यो रगत दूधको रूपमा परिवर्तित भइहाल्छ नवजात शिशुको आहारको लागि। र जब महिला न त गर्भवती हुन्छ न त दूध खुवाउने वाली त यस रगतको कुनै प्रयोजन हुँदैन। यसले गर्दा यो महिनाको निर्धारित समयहरूमा निस्किहाल्छ जसलाई हामी रजस्वला, मासिक धर्म आदि भन्छौँ। रजस्वला आउने उमेर, रजस्वला आउनुको न्यूनतम उमेर 9 वर्ष हो र अधिकांश महिलालाई लगभग 50 वर्षको उमेरसम्म रजस्वला आउँछ। अल्लाह को फरमान छा, वल्लाइस्ना मिनल महीद मिन निसाइकुम इन इर्तबतुम फइद्दतुहुन्न सलासतु अशहुर, अर्थात तिम्रो तलाक दिएका स्त्रीहरू जो मासिक धर्मबाट निराश भइसकेका छिन्, यदि तिमीलाई शंका छ भने उनीहरूको इद्दत सोग मनाउने अवधि 3 महिना छ। र जसलाई अझै मासिक धर्म आउन थालेको छैन उनीहरूको पनि यही नै इद्दत हो। सुरतु तलाक श्लोक नम्बर 4। तर जसोलाबाट निराश हुने समय सीमा 50 वर्षको उमेर हो र जुन स्त्री र जसोला आउँदैन ती 9 वर्ष भन्दा सानी बालिका हुन्। जुन स्त्रीलाई रजस्वला आइरहेको छ त्यसको अघिल्लो गुप्तांग अर्थात योनिमा संभोग गर्नु हराम छ। यसको अर्थ यो होइन कि त्यसको पछिल्लो गुप्तांगमा संभोग गर्न सकिन्छ, यो त अरू हराम छ। जस्तो कि अल्लाहको फरमान छ, वयसअलूनक अनिल महीद कुल हुवा अदन फअतज़िलुन निसाअ फिल महीद, पूर्ण आयत। अर्थात तपाईं सीता रजस्वला बारे सोच्छन् भनिदिनुस् कि त्यो अपवित्र रगत हो, तसर्थ रजस्वलाको समयमा स्वस्नीबाट अलग रहनु र जसबाट तिनीहरू र जबसम्म तिनीहरू पवित्र हुँदैनन् तिनको नजिक सम्भोगको लागि नजानु। हो जब तिनी पवित्र हुन्छन् तब तिमी उनको नजिक जाऊ जुन ठाउँमा अल्लाहले तिमीलाई जाने आदेश गरेको छ। सुरतुल बकरा श्लोक नम्बर 222। महिलाको योनिमा सम्भोग गर्नुबाट रोक्नुको यो अर्थ कदापि होइन कि त्यो महिलाको गुदामा सम्भोग गर्न सक्छ, बरु यसलाई विशेष रूपले यस कारण वर्णन गरिएको छ कि सम्भोग त्यसैमा गरिन्छ। रहो महिलाको गुदामा सम्भोग गर्नुको जसलाई गुदा मैथुन भनिन्छ त त्यो प्रत्येक स्थितिमा हराम छ र त्यो महापाप हो, जस्तो कि यस कुरातर्फ निम्नमा वर्णित श्लोक संकेत गरिरहेको छ। र यो रोग तबसम्मको लागि निरन्तर रहन्छ जबसम्म रजस्वलाको रगत समाप्त नभइहालोस् र स्त्री स्नान गरेर पवित्र नभइहालोस्, जस्तो कि अल्लाहको फरमान छ, वला तक्रबुहुन्न हत्ता यथुर्न, तसर्थ रजस्वलाको समयमा स्वास्नीबाट अलग रहनु र जबसम्म तिनीहरू पवित्र हुँदैनन् तिनको नजिक सम्भोगको लागि नजानु। रजस्वलामा भएकी महिलाको लोग्नेको लागि त्यसको योनिमा सम्भोग गर्नु बाहेक त्यसबाट अरू कुनै प्रकारले लाभान्वित हुनु जायज छ, किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लमको फरमान छ, इस्नउ कुल्ल शैइन इल्ला निकाह, सम्भोग गर्नु बाहेक समस्त कुरा गर। मुस्लिम हदीस नम्बर 302, तिर्मिजी हदीस नम्बर 2977 र यसबाहेक अरू धेरै विधिशास्त्रीहरूले आफ्ना हदिसका किताबहरूमा यस हदिसलाई वर्णन गरेका छन्। रजस्वला आइरहेको समय महिलालाई व्रत बस्नु र नमाज कायम गर्नु हराम छ, किनकि त्यसमाथि यस्तो अवस्थामा नमाज पढ्नु र व्रत बस्नु जायज छैन। र यदि त्यसले यस्तो अवस्थामा अर्थात् रजस्वलाको अवस्थामा व्रत बस्यो वा नमाज पढ्यो भने यो मान्य हुँदैन, किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लमको फरमान छ, अलैसा इजा हादतिल मरआ लम तुसल्ली वलम तसुम, कि यस्तो छैन कि जब महिलाले रजस्वला आउँछ त त्यो व्रत र नमाजलाई त्याग्छ। बुखारी हदीस नम्बर 298, मुस्लिम हदीस नम्बर 80। अनि जब महिला रजस्वलाबाट पवित्र भइहालोस् त व्रतको कजा गरोस्, अर्थात् छुटेको व्रतको सट्टामा व्रत बसेर त्यसको गणनालाई पूर्ण गरोस्। तर नमाजको कजा गर्नु जरुरी छैन न त सही नै छ, किनकि हजरत आइसा रजियल्लाहु अन्हाको वर्णन छ कि कुन्ना नहिदु अला अहदि रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम فكنا نؤمر بقضاء الصوم ولا نؤمر بقضاء الصلاة. جب حامی ہرو رسول صلی اللہ علیہ وسلم کو جیون کال میں رجسلا حامی ہرو لائی رسول صلی اللہ علیہ وسلم کو جیون کال میں رجسلا آؤں تھو تو حامی لائی برت کو قضا کرنے آدیش گرین تھو تر نماز کو قضا کرنے آدیش گریدئی نہ تھو. بخاری حدیث نمبر 315، مسلم حدیث نمبر 335. ریس باہر کا ارو حدیث کا گد ہرو لے اس لائی آفنا کتاب میں برن گرے کا چاہیے. र दुबै बीच भिन्नता यो छ कि नमाज निरन्तरताले एक पछि अर्को आउँदै रहन्छ, यसले गर्दा त्यसको कजा गर्नु छैन किनकि यसमा कष्ट हुन सक्छ. तर वर्षमा मात्र एक चोटि अनिवार्य छ, यसले गर्दा त्यसको कजा गर्नु अनिवार्य छ र यसबारे अल्लाहलाई नै सत्य ज्ञान छ. र जसलाको अवस्थामा भएकी महिलाको लागि बिना कुनै आवरण पवित्र ग्रंथ कुरान लाई स्पर्श गर्नु हराम छ किनकि अल्लाह को फरमान छ ला यमस्सुहु इल्ला मुतहरुन, त्यसलाई पवित्र हरु बाहेक अरु कोही स्पर्श गर्दैन. सूरतुल वाकिया श्लोक नंबर 79. र यस कारण पनि किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले जुन अमर बिन हजम लाई पत्र लेखेका थिए त्यसमा यो उल्लेख थियो कि पवित्र ग्रंथ कुरान लाई पवित्र बाहे को ही स्पर्श न करोस. यस हदीस लाई नेसाई ले वर्णन गरेका छन् र इमाम मालिक ले अध्याय अन्नेदा लिसलात हदीस नंबर 468 मा वर्णन गरेका छन् र यो हदीस मुतवाती सरह छ किनकि यस लाई उम्मत ले पूर्ण सहमति को साथ स्वीकारेको छ. शेखुल इस्लाम ने तैमिया को भनाई छ कि चारों इमाम हरु को यो उद्गार छ कि अपवित्र मान छे पवित्र ग्रंथ लाई स्पर्श न करोस. रमुतवाती त्यस हदीस लाई भनिन्छ जस लाई यस्तो ठूलो समूह ले आफू झै ठूलो समूह बाट वर्णन गरेको होस जस समूह को कुनै मिथ्या कुरा मा एकमत हुनु असंभव होस. रहो कुरो रजस्वला को अवस्था में महिला ले पवित्र ग्रंथ को बिना स्पर्श पाठन गर्नु को तयस बारे विद्धहरु को मतभेद छ. तयसमा पनि उत्तम कुरो यो नै हो कि बिना आवश्यकता कुरान को पाठन नगरोस. हाँ यदि त्यसलाई पाठन गर्नु को नितान्त आवश्यकता छ जसरी पाठन नगरेको खण्डमा त्यसलाई बिर्सिने खतरा छ भने पाठन गर्न सक्छ र यस बारे अल्लाह ने सर्वज्ञानी छ. रजस्वला को अवस्था में महिला को लगी तवाफ गर्नु अर्थात बैतुल्लाह को परिक्रमा गर्नु हराम छ किनकि जब हजरत आयशा रजी अल्लाह अन्हा लाई रजस्वला आए को थियो त रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भएको थियो इफअली मा यफअलुल हज गैर अल्ला ततूफी बिल बैत हत्ता ततहुरी. जुन हाजीहरु गरिरहेका छन् ती समस्त कार्यहरु गर बैतुल्लाह को तवाफ बहे र त्यसको तवाफ पवित्र भए पश्चात नै गर्नु. बुखारी हदीस नंबर 299 र मुस्लिम हदीस नंबर 1211 र यस बाहेक नेसाई हदीस नंबर 2767 इब्ने माजा हदीस नंबर 3000 यस बाहेक अरी हदी अरु हदीस का विद्धहरूले आफ्ना हदीस का ग्रन्थहरूमा यस हदीसलाई वर्णन गरेका छन्. रजस्वला को अवस्था में महिला को लगी मस्जिद में रुकनु बस्नु हराम छ किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लम को फरमान छ मस्जिद लाई मा रजस्वला में भए कि महिला र ठूलो अपवित्रता को अवस्था में भएका मानिसहरू को लगी हलाल गरेको छैन. अबू दाऊद हदीस नंबर 232 र अर्को ठाउँमा रसूल सल्लल्लाहु अलैहि वसल्लम को भनाई छ ان المسجد لا يحل لحائض ولا جن. مسجد رجسلاما بھائی کی مہیلا را ٹھولو اپویترتا ما بھائی کا مانی سرو کو لگی حلال چھائینا. ابن ماجہ حدیث نمبر 645 ترا رجسلا کو اوستھا ما بھائی کی مہیلا کو لگی مسجد بھتر باٹا گزرنو جائے چھا جبا کی تیو تیس ما نہ رکوس کینکی حضرت عائشہ کو حدیث ما چھا قال رسول الله صلى الله عليه وسلم ناولني الخمر من المسجد فقلت اني حائض فقال ان حيضتك ليست بيدك रसूल सल्लल्लाहु अलैहि वसल्लम ले मसित भन्नु भयो कि मलाई मस्जिदबाट त्यो रुमाल ल्याइदेऊ। तपाईँले भने हे अल्लाहको रसूल, म रजस्वलाको अवस्थामा छु। त उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, तिम्रो रजस्वला तिम्रो हातमा छैन। मुस्लिम हदिस नम्बर 298, तिर्मिजी हदिस नम्बर 134, नेसाई हदिस नम्बर 384। र रजस्वलामा भएकी महिलाको लागि यो जायज छ कि त्यो अल्लाहको गुणगान गरोस् र अल्लाहको महानताको बखान गरोस् र दुआहरू पढोस् र सुत्ने जाग्ने दुआहरू पढोस् र यसमा पनि कुनै आपत्ति छैन कि विज्ञानका किताबहरू पढोस्, त्यसको अध्ययन गरोस्, जसरी तफसीर, विधिशास्त्र, हदिसका पुस्तकहरू। सुफरह र कदरहको बारेमा ज्ञानवर्धक कुरा। सुफरा र कदरा, यो अरबी भाषाको शब्द हो। सुफरा को अर्थ हो पीप जस्तो पदार्थ जुन पहेलो रंग को हुन्छ। कदरा को अर्थ हो फोहोर र गंदा पानी जस्तो पदार्थ। ता जब रजस्वला में भए कि महिला को यूनि बाटा सुफरा र कदरा त्यसको रजस्वला को गणना का दिन हरूमा निस्कन थालोस, ता त्यसलाई पनि रजस्वला में नहीं गनिन्छ। र त्यसको हुकुम पनि रजस्वला सरह छ। तर यदि त्यो रजस्वलाको गणनाका दिनहरू बाहेक अरू दिनहरूमा निस्कोस भने त्यसको कुनै एतबार र महत्व छैन। यसको निष्कासन भए पनि महिला आफूलाई पवित्र बुझोस्। उम्मे अतियाको यस कथनले गर्दा उम्मे अतिया भन्छन् कि हामी पवित्रता पश्चात सुफरा र कदरालाई कुनै महत्व दिँदैनथे। अबु दाऊद। यस हदिसलाई बुखारीले पवित्रताको शब्द बिना वर्णन गरेका छन् र हदिसका विद्हरूको निकट यो हदिस मर्फू हदिसको हुकुममा छ, किनकि यस हदिसद्वारा यो प्रष्ट हुन्छ कि यस कार्यलाई रसूल सल्लल्लाहु अलैहि वसल्लमले सहमति प्रदान गरेका छन्। त यस हदिसबाट यो प्रष्ट हुन्छ कि रजस्वलाबाट पवित्र हुनुभन्दा अघि यसलाई रजस्वलामा नै सामेल मानिन्छ। महिला रजस्वला को समाप्ति कसरी था पाओस, यो एउटा समस्या। तो इसको उत्तर यो हो, रगत बंद हुने कर्म द्वारा था पाओस। यस का दुई निशानी हरु छ, अर्थात रजस्वला समाप्त होना का दुई निशानी हरु छ। पहिलो, जब सेतो पानी झै पदार्थ रजस्वला पश्चात झर्न थालोस। र कदाचित यसको रंग सेतो बाहेक पनि हुन सक्छ, किनकि यसको रंग महिलाहरूको अवस्था र दशाले गर्दा भिन्न हुन्छ। दोस्रो, अल जफूफ, र यसको अर्थ हो कि महिला रुई कपडा आदिलाई आफ्नो युनि भित्र हालोस् अनि त्यसलाई निकाल्दा त्यो बिना कुनै परिवर्तन सुक्खा अवस्थामा निस्कोस्, न त त्यसमा रगत लागेको होस् न त सुफरा र कदरा। रजस्वला सिद्धे पश्चात जुन कुराहरू महिलालाई गर्नुपर्छ, जब रजस्वलामा भए कि वा सुत्केरीको अवस्थामा भए कि महिलाको रगत सूर्य अस्ताउनु भन्दा अघि नै सिद्धिन्छ भने महिलाको लागि यो अनिवार्य छ कि रगत बन्द भए पश्चात त्यो पवित्रताको नियतले पानीद्वारा स्नान गरोस् र यो स्नान पूर्ण शरीरलाई सामेल होस्, जस्तो कि रसूल सल्लल्लाहु अलैहि वसल्लमको फरमान छ, फइज अकबलत हैदतुकी फदअस सलात व इज अदबरत फक्तसली वसल्ली। जब तिमीले रजस्वलाको रगत आउन थालोस् त नमाजलाई परित्याग गरिदेऊ, र जब रगत बन्द भइहालोस् त स्नान गरेर नमाजको आयोजना गर। बुखारी हदिस नम्बर 314, मुस्लिम हदिस नम्बर 333। र स्नान गर्ने तरिका यो हो कि महिला अपवित्रता हटाउने वा नमाजको लागि पवित्रता ग्रहण गर्ने नियत गरोस् अनि बिस्मिल्लाह भनोस् अनि आफ्नो पूर्ण शरीरमाथि पानी हालोस् र कपालको जरालाई पनि पानीले भिजाओस्, र त्यसमाथि यो आवश्यक छैन कि केशको चोटीलाई फुकालोस् यदि चोटी बाँधेको होस्, बरु पानीले भिजाउनु नै पर्याप्त छ। र यदि बैरीको पात वा अरू कुनै पवित्रता र स्वच्छता प्रदान गर्ने वस्तु पानीमा मिश्रित गरेर स्नान गरोस् भने अति उत्तम हुन्छ, जसरी डिटोल आदि। र यो पनि उत्तम छ कि स्नान गरे पश्चात रुई में कुनै सुगंध लगाएर आफ्नो योनि में राखोस्, किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले हजरत अस्मा लाई यसको आदेश गर्नु भएको थियो। यस्तो हदीस मुस्लिम में छ। त यदि महिला सूर्य अस्ताउनु भन्दा अघि नै पवित्र भई हालेको छ भने यस दिन को जोहर र असर नमाज पढ्नु जरूरी छ। र जुन महिला सूर्य उदय हुनु भन्दा अघि पवित्र भई त्यसलाई मगरिब र ईशा को नमाज पढ्नु जरूरी छ, किनकि पहिलो नमाज को समय बाध्यता को अवस्था में दोस्रो नमाज को समय सिद्धुनु सम्मा रहन्छ। अर्थात कुनै कारण वा बाध्यता ले यदि जुहर को नमाज छुट्यो भने असर को समय में पनि त्यसलाई पढ्न सकिन्छ। शैखुल इस्लाम ने तैमिया रहमहुल्ला फतावा को भाग 22434 पेज में भन्नु हुन्छ, र यसै कारण अधिकांश विद्वानहरू जसरी इमाम मालिक, इमाम नेसाई र इमाम अहमद भन्छन् कि जब रजस्वला में भए कि महिला दिन को अंतिम भाग में पवित्र भई हालोस त्यो जुहर र असर को नमाज पढ़ोस, यदि रात्रि को अंतिम भाग में पवित्र भयो भने मगरिब र ईशा को नमाज पढ़ोस। जस्तो कि यो कुरो नै हजरत अब्दुर्रहमान बिन औफ र अबू हुरैरा यौम इब्ने अब्बास बाट पनि वर्णित छ, किनकि कुनै कारण वा बाध्यताले गर्दा दुबै नमाज को समय एउटै भइहाल्छ। यसर्थ जब त्यो महिला दिन को अंतिम भाग में पवित्र भई तै पनि त्यसको लागि जुहर को समय बाकी नै छ, यसर्थ जुहर लाई असर भन्दा अघि पढ़ोस्, र यस्तै अंतिम रात्रि को समय पवित्र भएको अवस्थामा त्यसको लागि मगरिब को समय बाकी नै छ बाध्यता हुनु को कारण, यसर्थ त्यो मगरिब लाई ईशा भन्दा पहिला पढ़ोस्। र यदि कुनै नमाज को समय भइसकेको छ अनि त्यस समय को नमाज पढ्नु भन्दा अघि नै रजस्वला आयो त यस समस्यामा सत्य कुरो यो नै हो कि त्यस नमाज को कजा गर्नु महिलामाथि अनिवार्य छैन जस समयमा महिलालाई रजस्वला अथवा प्रसूति को रगत आएको छ। शेखुल इस्लाम ने तैमिया मजमू फतावा को भाग 23 पेज नंबर 335 मा यस सन्दर्भमा भनेका छन्, यस समस्यामा इमाम मालिक र इमाम अबू हनीफा को उद्गार नै सर्वोत्तम छ कि त्यस महिलामाथि केही गर्नु छैन, अर्थात त्यस नमाज को कजा गर्नु छैन, किनकि कजा को हुकुम गर्नु को लागि कुनै अर्को नौलो निर्देशन चाहियो जुन यस समस्यामा छैन, जस बमोजिम त्यसलाई कजा गर्ने आदेश गरियोस्। र त्यस महिलाले नमाजलाई जायज भएको समयसम्मको लागि विलम्बित गरेको थियो, यसर्थ त्यसले आफ्नो दायित्वको निर्वाहनमा कुनै कोताही गरेको छैन। र रह्यो कुरो सुतेको मान्छे र बिर्सेको मान्छेको कुरो, त यद्यपि यिनीहरूले पनि आफ्नो दायित्वको निर्वाहनमा कुनै कोताही गरेका छैनन्, त यसै कारण उनीहरूले पढेको नमाज अर्थात् अज्ञातले ज्ञान भए पश्चात र सुतेको मानिसले जागे पश्चात जुन नमाज पढ्छ त्यो अदा हुन्छ कजा हुँदैन, अर्थात असल नमाज मानिन्छ कजाको नमाज मान्दैन। अब इस्तिहाजा दोस्रो रगत जुन महिलाहरूको विशिष्ट रगत हो इस्तिहाजा, इस्तिहाजा को परिभाषा आजिल नामक नासाबाट बिना समय रगत को बगान र मुस्तहाजा इस्तिहाजा को रगत आइरहेको महिलालाई भनिन्छ। त मुस्तहाजा को समस्या अति जटिल र ठूलो समस्याहरू मध्येको हो, रजस्वला अनुरूप हुनुको कारण यसर्थ यदि रगत महिला को योनिबाट निरन्तरताले बगिरहन्छ वा अधिकांश समय बगिरहन्छ भने महिला रजस्वला र इस्तिहाजा को रगत में कसरी फर्क गरोस् र कसरी त्यो नमाज व्रत को आयोजना गरोस्, किनकि इस्तिहाजा को रगत आइरहेको बेलामा महिला पवित्रता को अवस्था को हुकुममा हुन्छ। यसले गर्दा मुस्तहाजा महिला को तीन अवस्थाहरू बाढित छ। पहिलो अवस्था यो कि इस्तिहाजा को रगत आउनु भन्दा अघि त्यस महिला को रजस्वला आउने समय निर्धारित थियो, अर्थात निर्धारित समयमा रजस्वला आउँथ्यो, जसरी 5 दिन रजस्वला आउँथ्यो वा 8 दिन महीना को आरंभ वा बीच वा अंतिम दिन में आउँथ्यो, अर्थात त्यसलाई रजस्वला को दिन को संख्या र समय को पूर्णतया ज्ञान थियो। त यस्तो अवस्था में महिला ती दिन में जिसमें त्यसलाई रजस्वला आउँथ्यो नमाज व्रतलाई परित्याग गर्छे र यस समय त्यसमाथि रजस्वला को हुकुम लागू हुन्छ, अनि जब त्यो अवधि समाप्त भइहालोस् त महिला स्नान गरेर नमाज व्रत को आयोजना गरोस् र त्यस पश्चात आउने रगतलाई इस्तिहाजा को रगत मानोस्, किनकि हजरत उम्मे हबीबा रजियल्लाहु अन्हा सीता रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भएको थियो कि तिमी त्यति दिन नमाज बाट रुकी राख जति दिन तिमीलाई रजस्वला आउँथ्यो अनि स्नान गरेर नमाज को आयोजना गर। यस हदीसलाई मुस्लिम ले रिवायत गर्नु भएको छ, हदीस नम्बर 334, अबू दाऊद हदीस नम्बर 269 र निसाई हदीस नम्बर 207 र अहमद भाग 6 पेज 222 र रसूल सल्लल्लाहु अलैहि वसल्लम ले फातिमा बिन्ते अबी हुबैश सित भन्नु भयो انما ذلك عرق وليس بحيض فاذا اقبلت حيضتك فادعي الصلاه كيو अर्थात इस्तिहाजा यौटा नसा को कारण आउँछ र त्यो रजस्वला होइन, यसर्थ जब तिमीले रजस्वला आओस् त नमाजलाई परित्याग गर। बुखारी हदीस नम्बर 226, मुस्लिम हदीस नम्बर 333। दोस्रो अवस्था, यो कि यस्तो अवस्था होस् कि त्यसको रजस्वला आउने निर्धारित दिन र समय थाहा नहोस् तर रगत को विशेषता ले गर्दा इस्तिहाजा र रजस्वला को रगत बीच फर्क गर्न सकियो, जसरी कि रजस्वला को रगत कालो र दुर्गन्धित हुन्छ र इस्तिहाजा को रगत रातो बिना दुर्गन्ध को हुन्छ। त यदि यस्तो अवस्था छ भने त्यो रजस्वला को विशेषता झै भएको रगतलाई रजस्वला मानोस् अनि त्यस अवधिमा नमाज व्रतलाई परित्याग गरोस् र त्यस बाहेक जुन रगत आइरहेको छ अर्थात रातो बिना दुर्गन्ध त्यसलाई इस्तिहाजा मानोस्, यसर्थ जब कालो रगत बन्द भइहालोस् त स्नान गरेर पवित्र भई नमाज व्रत को आयोजना गरोस्, किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले फातिमा बिन्ते अबी हुबैश सीता भनेका थिए इजा कान अल हैदु फइन्नहु अस्वद युरा फअमसिकी अन الصلاه فاذا كان الاخر فتوضئي وصلي। यदि त्यो रजस्वला को रगत हो भने कालो हुन्छ र यसै विशेषता द्वारा त्यसको पहिचान गरिन्छ, यसर्थ जब रगत कालो होस् त नमाज बाटा रुकी हाल र यदि यस बाहेक को विशेषतामा होस् त वजू गरेर नमाज को आयोजना गर। निसाई हदीस नंबर 215, अबू दाऊद हदीस नंबर 280, इब्ने माजा हदीस नंबर 620, अहमद भाग 646। त यस हदीस मा स्पष्टीकरण छ कि यस्तो अवस्थामा महिला रगत को विशेषता द्वारा रजस्वला र इस्तिहाजा बीच फर्क गर्छ। तेस्रो अवस्था, यदि महिलालाई आफ्नो रजस्वला को समय र दिन बारे ज्ञान नहोस् न त इस्तिहाजा र रजस्वला को रगत बीच फर्क नै गर्न सकोस् त यस्तो अवस्थामा महिला रजस्वला को सामान्य अवधि अर्थात 6 वा 7 दिन रजस्वला मानेर प्रत्येक महिनामा नमाजलाई प्रत्याग गरोस् र बाँकी दिनहरूमा त्यस रगतलाई इस्तिहाजा को रगत मानेर स्नान गरी नमाज को आयोजना गरोस्, किनकि अधिकांश महिलाहरूलाई 6 वा 7 दिन नै रजस्वला आउँछ र यस्तो गर्नुको प्रमाण रसूल सल्लल्लाहु अलैहि वसल्लमले हमना बिन्ते जहशलाई दिएको परामर्श हो। रसूल सल्लल्लाहु अलैहि वसल्लमले उहाँ सीता भन्नुभयो इन्नमा हिया रकीदतुम मिन शैतान फतहीदी सित्तत अय्यामिन औ सबत अय्याम थुम्म अग्तसली। पूरा हदीस, जसको अर्थ हो यो शैतान को कष्ट दिनु मध्य को हो, यसर्थ 6 अथवा 7 दिन रजस्वला मान्नु अनि स्नान गरेर 24 दिन व 23 दिन नमाज को आयोजना गर्नु। तिर्मिजी हदीस नंबर 218, अबू दाऊद हदीस नंबर 287। संक्षेप में यसरी बुझ्नुस् कि जसलाई आफ्नो रजस्वला को समय अवधि थाहा छ त्यो महिला आफ्नो समय को हिसाबले रजस्वला को गणना गरेर पूजा को आयोजना गर्छ र जुन महिला रजस्वला र इस्तिहाजा बीच फर्क गर्न सक्छ त्यो दुबई बीच फर्क गरेर पूजा को आयोजना गर्छ र जसलाई न त आफ्नो रजस्वला को समय नै थाहा छ न त त्यो रजस्वला र इस्तिहाजा को रगत बीच फर्क नै गर्न सक्छ त यस्तो महिला 6 वा 7 दिन रजस्वला मानेर पूजा को परित्याग गर्छ अनि बाँकी दिनहरूमा स्नान गरेर पूजा को आयोजना गर्छ। तयस्तो गर्नाले यस सम्बन्धी समस्त हदिसहरूलाई कार्यान्वयनमा ल्याउन सकिन्छ। शेखुल इस्लामले तैमियाको भनाइ छ, र यस सन्दर्भमा जुन छवटा निशानीहरू भनिएका छन् जसमध्ये एउटा यो हो महिलाको रजस्वला आउने प्राकृतिक समय, त यो निशानी सबैभन्दा ठुलो निशानी हो किनकि महिलालाई प्राकृतिक तौरले रजस्वलाको रगत नै आउँछ। यसर्थ यसलाई कुनै अरू रगत मानुले रजस्वलाको रगत मानु नै उत्तम छ। र दोस्रो निशानी हो दुबई बीच अर्थात रजस्वला र इस्तिहाजा बीच फर्क गर्नु किनकि रजस्वलाको रगत कालो बाक्लो र दुर्गन्धित हुन्छ। यसर्थ यदि रगत रातो पातलो छ भने दुबई बीच सरलताले फर्क गर्न सकिन्छ र यो भन्न सकिन्छ कि यो रजस्वलाको रगत होइन। र तेस्रो निशानी अधिकांश महिलाहरूलाई आउने रजस्वलाको अवधि हो जुन 6 वा 7 दिन हो। यसर्थ समस्या उत्पन्न भएमा हुकुम अधिकांश अवस्थाको आधारमा नै लगाइन्छ। यसर्थ अधिकांश महिलाहरूलाई प्राकृतिक तौरले 6 वा 7 दिन नै रजस्वला आउँछ त इस्तिहाजा वाली महिलाको लागि पनि त्यही हुकुम लागू हुन्छ जुन अरू अधिकांश महिलाहरूमा देखिन्छ। त यी 3 निशानीहरूमाथि हदिसहरू र मूल प्राकृतिक अवस्था र बानीहरू सङ्केत गर्छन्। अनि उहाँले 3 वटा अरू निशानीहरूलाई वर्णन गरे पश्चात भन्नुहुन्छ कि यस समस्यामा ती 3 निशानीहरूलाई नै मान्यता प्राप्त छ जसलाई हदिसमा वर्णन गरिएको छ र त्यसबाहेकका निशानीहरूलाई स्थगित गरिएको छ। नम्बर 2, इस्तिहाजाको अवस्थामा भएकी महिला जब पवित्रताको हुकुममा होस् त त्यसलाई के गर्नुपर्छ। त्यसमाथि यो अनिवार्य छ कि जब रजस्वलाको रगत आउन बन्द भइहालोस् त सर्वप्रथम स्नान गरोस्। प्रत्येक नमाजको समय त्यो आफ्नो योनिलाई धोएर पवित्र र स्वच्छ गरोस् र त्यसमा रुई कपडा आदि लगाओस् ताकि इस्तिहाजाको रगतलाई रोकोस्। अनि नमाजको समय भए पश्चात प्रत्येक नमाजको लागि वजु गरोस् किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लमले मुस्तहाजाको बारेमा भन्नु भएको छ, तदउ सलात अय्यामा क़राएहा ثم تغتسل وتتوضا عند كل صلاه। तिमी रजस्वला आउने समयमा नमाजलाई छाडिदेऊ अनि स्नान गर र प्रत्येक नमाजको लागि वजू गर्दै गर। तिर्मिजी हदीस नम्बर 123-126, अबू दाऊद हदीस नम्बर 297। र अर्को ठाउँमा रसूल सल्लल्लाहु अलैहि वसल्लमको फरमान छ, कुनै कपडा आदि लिएर त्यसलाई योनिमा लगाएर त्यसलाई राम्ररी बाँधिदेऊ। तिर्मिजी हदीस नम्बर 128, अबू दाऊद हदीस नम्बर 287, इब्ने माजा हदीस नम्बर 622। र वर्तमान कालमा बजारहरूमा भएका पेन्टी आदिलाई पनि त्यसको स्थानमा प्रयोग गर्न सकिन्छ। तेस्रो प्रसूतिको रगत, प्रसूतिको परिभाषा र अवधि। प्रसूतिको रगत त्यो रगत हो जुन महिलाको गर्भाशयबाट बच्चा जन्मनुको समय र त्यस पश्चात आउँछ र यो त्यो रगत हो जुन गर्भको समयमा गर्भाशयमा एकत्रित भएको हुन्छ। अनि जब महिला बच्चालाई जन्माउँछ त यो रगत एउटा निर्धारित मात्रामा निरन्तरताले बग्दै रहन्छ र जुन रगत बच्चा जन्मिनु भन्दा अघि परसो पीडाको साथ निस्कन्छ त्यो पनि प्रसूतिको रगत नै हो सिद्धहरूको कथन बमोजिम, जबकि त्यो 2 अथवा 3 दिन अघि निस्केको होस्। र वास्तवमा यसको निष्कासनको आरम्भ अधिकांश महिलाहरूलाई बच्चा जन्मनु समय नै हुन्छ र प्रसूतिको रगत तब मानिन्छ जब त्यो बच्चा जुन महिलाको पेटबाट निस्केको छ मानव आकारमा प्रष्ट भइहालेको होस् र यसको न्यूनतम अवधि विद्धहरूले 81 दिन बताएका छन्। अर्थात गर्भ जब 81 दिनको भइहाल्छ त बच्चालाई मानव आकार दिइन्छ र अधिकांश महिलाहरूको गर्भमा 3 महिना पछि नै बच्चालाई मानव आकार दिइन्छ। यस्तो देखा परेको छ। यसर्थ यदि यस अवधि भन्दा अघि नै महिलाको गर्भाशयबाट केही खस्छ र त्यसको साथमा रगत निस्कन्छ त यसलाई प्रसूतिको रगत मानिँदैन, न त यसको कारण महिला नमाज अथवा व्रतलाई त्याग्छ किनकि यो विकारयुक्त र बिरामीको कारणले आइरहेको रगत हो। यसर्थ यस रगतको हुकुम इस्तिहाजाको हुकुम झैँ छ। प्रसुत्केरीको अधिकतम अवधि 40 दिन हो, परसो पीडादेखि वा त्यसभन्दा 1-2 दिन अघिदेखि, जस्तो कि यस अवस्थाको वर्णन अघि नै गरियो। حضرت ام سلمہ کو حدیث میں اچھا کانت النفساء تجلس على عهد رسول اللہ صلی اللہ علیہ وسلم 40 یوما رسول صلی اللہ علیہ وسلم کو جیون کال میں مہیلہ ہرو پرسوتی کو رگت لے گردہ 40 دن بستی ارتھات نماز بر تیاگ تھی 40 دن ترمذی حدیث نمبر 139 ابو داؤد حدیث نمبر 312 ابن ماجہ حدیث نمبر 648 यसै कुरामा समस्त विद्धहरूको एकमत छ जस्तो कि इमाम तिर्मिजीले वर्णन गरेका छन् र यदि 40 दिन भन्दा अघि नै रगत बन्द भयो भने जहिले पनि रगत बन्द भइहालोस् महिला त्यसै समय स्नान गरेर नमाज व्रतको आयोजना गरोस् किनकि सुत्केरीको रगतको न्यूनतम अवधि निर्धारित छैन र यदि 40 दिन पूर्ण भए पश्चात पनि रगत बन्द भएन भने यदि त्यसको रजस्वलाको समय हो भने त्यसलाई रजस्वला मानेर त्यसको गन्तीलाई पूर्ण गरी स्नान गरेर नमाजको आरम्भ गरोस् तर यदि त्यसको रजस्वलाको समय भएको छैन भने 40 दिनभन्दा अधिक आउने रगतलाई इस्तिहादाको रगत मानिन्छ यसर्थ यस रगतको कारण त्यो आफ्नो पूजा पाठको परित्याग गर्दैन बरु स्नान गरेर नमाजको आयोजना गर्छ तर यदि 40 दिन भन्दा अधिक रगत त आयो तर त्यो निरन्तर रहेन न त रजस्वलाको समय नै भएको छ त यस्तो अवस्थामा यसको हुकुमको बारेमा विद्धहरूको मतभेद छ प्रसूतिको रगत सीता संलग्न समस्या र निर्देशनहरू प्रसूतिको हुकुम रजस्वला झै निम्न कुराहरूमा छ जसरी रजस्वलाको अवस्थामा भए कि महिलासँग सम्भोग गर्नु हराम छ त्यस्तै सुत्केरीको अवस्थामा भए कि महिलासित सम्भोग गर्नु पनि हराम छ र योनिमा सम्भोग गर्नु बाहेक अरू समस्त प्रकारले लाभ उठाउन सकिन्छ प्रसूतिको अवस्थामा भए कि महिलाको लागि नमाज पढ्नु व्रत बस्नु र काबाको परिक्रमा गर्नु कुरानलाई स्पर्श गर्नु हराम छ यस्तै अनावश्यक कुरानको पाठ गर्नु पनि वर्जित छ रजस्वलामा भए कि महिलासँग प्रसूतिको रगत आइरहेको महिलामाथि सुत्केरीमा भएको कारण छुटेको व्रतको कजा गर्नु अनिवार्य छ जसरी कि रजस्वलामा भएकी महिलामाथि अनिवार्य छ प्रसूतिको रगत समाप्त भए पश्चात स्नान गर्नु उस्तै अनिवार्य छ जसरी रजस्वलाको रगत समाप्त भए पश्चात अनिवार्य छ र यसका प्रमाण निम्न हदिसहरू हुन् हजरत उम्मे सलमाको वर्णन छ कि كانت النفساء تجلس على أحد رسول الله صلى الله عليه وسلم 40 يوما رسول صلى الله عليه وسلم کو جیون کال ما مہلاہرو پرسوتی کو رگت کو لگی 40 دن بستین ترمذی حدیث نمبر 139 ابو داؤد حدیث نمبر 312 رمض ابن تیمیہ کو منتقہ کو بھاگ 1 پیج 184 ما بھنائی چھا कि मेरो दृष्टिमा यस हदीस महिलाहरूलाई 40 दिन बस्नुको आदेश गरिन्थ्योमा आदेशको शब्द आएको छ जसको तात्पर्य यो हो कि यो सन्देह नगरियोस् कि कदाचित खबर झूठ पनि हुन सक्छ यसै कारण हदीसमा आदेशको शब्द प्रयोग गरिएको छ अर्थात् प्रसूतिको अन्तिम समय सीमा निर्धारित गर्ने उद्देश्यले नत्र यो कुरो असम्भव छ कि एक युग कि समस्त महिलाहरूलाई प्रसूति वा रजस्वलाको रगत प्राकृतिक तौरले एकनाश आएको होस् र सबैको समय अवधि पनि एकनाश रहेको होस् र हजरत उम्मे सलमा रजियल्लाहु अन्हा द्वारा नै वर्णित छ كانت المرأة في النساء النبي صلى الله عليه وسلم تقعد في النفاس 40 ليلة نبی صلی اللہ علیہ وسلم کی سواسنی ہرو پرسوتی کو رگت کو کارر 40 راتری بستی لا يامرها النبي صلى الله عليه وسلم بقضاء صلاة النفاس ريس اودھی کا نماز ہرو کو قضا کو آدیش رسول صلی اللہ علیہ وسلم انہی ہرو لائی دیدائی نہ تھی ابو داؤد حدیث نمبر 312 جب مہیلہ کو پرسوتی کو رگت 40 دن بندہ اگاوے بند بھائی حالو تو کیا کرو جب پرسوتی کو اوستہ ماں بھائی کی مہیلہ کو رگت 40 دن بندہ اگھی نہیں سماپتا بھائی حالو अनि महिलाले स्नान गरेर नमाज र पूजाको आयोजना गर्न थालोस् अनि 40 दिनको अवधिको भित्र पुनः त्यसलाई रगत आउन थालोस् कैयस्तो अवस्थामा सत्य कथन अनुसार यस रगतलाई प्रसूतिको रगत नै मानिन्छ। यसर्थ महिलाले रगत हेरेमा नमाज व्रतलाई त्यागिहाल्छ र जुन नमाज र व्रतको आयोजना त्यसले रगत बन्द भएको अवधिमा अर्थात् पवित्रताको अवस्थामा गरेको छ त्यो पूर्णतया मान्नेछ, त्यसको कजा गर्नु आवश्यक छैन। हेर्नुहोस् शेख मोहम्मद बिन इब्राहिमको फतावा संग्रह भाग 2 पेज 102। तर उहाँले उक्त फतवामा यो पनि भनेका छन् कि त्यसलाई व्रतको कजा गर्नुपर्छ। तर उहाँको यो कुरा भ्रमपूर्ण छ किनकि उहाँको भनाइको अर्थ त्यो व्रतको कजा गर्नु हो जसलाई त्यसले पवित्रताको अवस्थामा बसेको छ वा पुनः रगत आएको समय छाडेको व्रतको कजाको बारेमा यो भनेका छन्, यसलाई प्रष्ट पारेका छैनन्। र यस्तै कुरा शेख अब्दुल अजिज बिन बाज रहमहुल्लाह अलैहको फतावामा पनि उल्लेख छ, जस फतावालाई मुजल्लतु दावाले 1449 मा प्रकाशित गरेको थियो। र यस्तै हाशियतु इब्ने कासिम अला शरहिजाद को भाग 1 पेज 405 मा पनि वर्णित छ। यस्तै रिसालतु फिद्दमाई तबीईया लिन्निसा को पेज नंबर 55 र 56 मा पनि वर्णित छ, जसको लेखक मोहम्मद बिन सालेह जी हुनुहुन्छ। यस्तै फतावा असादिया को पेज नंबर 137 मा पनि यो कुरो स्पष्ट पारिएको छ। प्रसूति को रगत को कारण नवजात को जन्म हो जबकि इस्तिहाजा को रगत संयोगवश आउँछ। रजस्वला को रगत नहीं मूल प्राकृतिक रगत हो। शेख अब्दुल रहमान असादी को भनाई छ कि अघि वर्णित कुराहरुबाट यो प्रष्ट भयो कि प्रसूति को रगत शिशु जन्मनु को कारण आउँछ र इस्तिहाजा को रगत को कारण संयोग वा बिरामी आदि हुन्छ र रजस्वला को रगत नहीं मूल र असली रगत हो। यस बारे अल्लाह ने अधिक ज्ञानी छ। हेर्नुस किताब इरशादु उलिल अबसारी वल अलबाब पेज नंबर 24। हाम्रो समाजमा प्रचलित ती औषधिहरू जसलाई खाएर महिलाहरू आफ्नो रजस्वला रोक्छिन् यसको के हुकुम छ? महिलाको लागि यस कुरामा कुनै आपत्ति छैन कि त्यो रजस्वलालाई रोक्नुको लागि औषधिको सेवन गरोस् जबकि त्यसबाट त्यसलाई कुनै प्रकारको हानि नोक्सानी नहोस्। यसर्थ जब त्यसले औषधि खायो र रजस्वला आउन बन्द भयो त त्यसलाई यो आवश्यक छ कि नियमित नमाज र व्रतको आयोजना गरोस् र काबाको परिक्रमा पनि गरोस् र यस्ता कार्यहरू गर्नु त्यससित उस्तै मान्य छ जसरी अरू पवित्र स्त्रीहरूसित मान्य हुन्छ। गतपात को हुकुम। हे आस्थावान महिलाहरू, हे हाम्रा दिदी बहिनीहरू, तिमी धरोहरी हौ त्यस जान को जसलाई अल्लाहले तिम्रो गर्भाशयमा उत्पाद गरेको छ। यसर्थ तिमी आफ्नो गर्भ अवस्थालाई नलुकाऊ। अल्लाह को फरमान छ, तिनीहरूका लागि यो इजाजत छैन कि जे तिनको गर्भमा अल्लाहले सृष्टि गरेको छ त्यसलाई लुकाउन यदि तिनीहरूको अल्लाह र कयामतको दिनमाथि आस्था छ। सुरतुल बकरा श्लोक नम्बर 228। र आफ्नो गर्भपातका उपायहरू नखोजुन् किनकि अल्लाहले तिमीहरूलाई रमजानको महिनामा पनि खान फान गर्नुको अनुमति दिएको छ। यस्तो अवस्थामा जब व्रत बस्नु तिम्रो लागि कष्टदायक होस् गर्भको कारण वा व्रत तिम्रो गर्भमा भएको बच्चाको लागि हानिकारक होस् र वर्तमान कालमा जुन गर्भपातका क्रियाकलापहरू प्रचलित छन् समस्त हराम कार्य हुन् र यदि गर्भाशयमा भएको बच्चाको शरीरमा प्राण हालिए पश्चात गर्भपात गराइयो भने त्यो ज्यान मार्नु सरह छ जसबाट अल्लाहले रोकेको छ। र यस्तो कुकर्म गरेमा मान्छेमाथि अफराधी सरह हुकुम लागू हुनेछ अर्थात् त्यसलाई त्यसको क्षतिपूर्ति दिनुपर्छ त्यस गर्भको स्टेजको आधारमा। र केही विद्धहरूको विचारमा त यस्तो गर्नु मान्छेमाथि कफारा दिनु क्षतिपूर्ति दिनु अनिवार्य भइहाल्छ जुन कि एक दास मुक्त गर्नु हो र जससित दास छैन त्यसलाई 2 महिनाको निरन्तर व्रत बस्नुपर्छ र केही विद्धहरू त यसलाई सानो हत्याको नाम दिएका छन् शेख मोहम्मद बिन इब्राहिम रहमुल्ला अपनो फतावा संग्रह को भाग 11 पेज 151 में भन छन, रहो कुरो गर्भपात गर्नु को प्रयास को तैयो जाय छैन, जब समय यो प्रमाणित न भई हालोस कि गर्भ में भएको बच्चा को मृत्यु भई सकेको छ। यसर्थ यदि त्यसको मृत्यु भई सकेको कुरो प्रमाणित भई हालोस भने यस्तो अवस्थामा गर्भपात गर्नु जाय छ। र सऊदी का ठूलठला विद्याहरू को कमिटी को तारीख 20 महीना 6/1407 हिजरी में बसेको बैठक को करार नंबर 140 अंतर्गत निम्न कुराहरूलाई पारित गरिएको थियो। नंबर एक, बिना वैधानिक कारण गर्भ को कुनै पनि स्टेज में गर्भपात गराउनु हराम छ। गर्भपात संबंधी वैधानिक कारणहरू को सीमा अति संकुचित था। नंबर दो, जब गर्भ पहिलो स्टेज में होस् अर्थात 40 दिन भित्र को अवधि में होस् त यस्तो अवस्था में यदि अरु बच्चाहरू को राम्रो शिक्षा दीक्षा करने उद्देश्य ले वा यस कारण कि त्यो आफ्नो बच्चाहरू को पालन पोषण राम्ररी गर्न सक्दैन वा तिनीहरूलाई राम्रो भविष्य दिन सक्दैन वा जति सन्तानहरू त्यसित छन् त्यतिमा पुग्छ त्यति पर्याप्त छन् यस्तो धारणाहरूको साथ गर्भपात गराउँछ भने यस्तो गर्नु जायज छैन। नंबर तीन, जब गर्भ में भएको भ्रूण अथवा मासु को डल्लो अलाकार मुजगा को आकार में होस् त त्यसको गर्भपात गर्नु जायज छैन। यस अवस्था बाहेक कि कुनै विश्वसनीय चिकित्सक यो भनोस् यस गर्भलाई निरन्तरता दिएमा त्यसको आमाको ज्यान जाने खतरा छ त यस्तो अवस्था वा परिस्थितिमा गर्भपात गराउनु जायज भइहाल्छ जब त्यसको अरु कुनै विकल्प नबचोस्। नंबर चार, गर्भ को तेस्रो स्टेज पश्चात अर्थात 4 महीना पश्चात गर्भपात तबसम्म गराउन सकिन्न जबसम्म चिकित्सकहरूको विश्वसनीय समूहले यस कुराको पुष्टि नगरिदियोस् कि गर्भपात नगराएमा त्यसको आमाको ज्यान जाने खतरा छ र गर्भपात बाहेक अरू कुनै विकल्प बाँकी नबचेको होस् त यस्तो अवस्थामा त्यसलाई गर्भपातको अनुमति छ। सानो भन्दा ठूलो घातक कुरालाई हटाउने उद्देश्यले र दुई भलाई मध्य अत्याधिक लाभदायक कुराको प्राप्तिको उद्देश्यले त ठूलो विद्याहरूको समितिले यसबारे जुन कुराहरू पारित गरेका छन् त्यसलाई तपाईँहरूले हेर्नुभयो। यसर्थ तपाईँहरूलाई यो उपदेश छ कि यस समस्यामा अल्लाहसित डरमान्नुहोस् र सुमार्गमा सुदृढ रहनुहोस् र अल्लाह नै यसको अवसर प्रदान गर्नेवाला छ र अल्लाहको शान्ति अवतरित होस् हाम्रो नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि। र महिलाहरूको प्राकृतिक रगत नामक पत्रिकामा शेख मोहम्मद बिन उसैमिन को भनाइ छ, यदि गर्भपातबाट उद्देश्य त्यसलाई नष्ट गर्नुहोस् त यदि यो कर्म त्यसमा आत्मा हालिए पश्चात गरिएको छ भने यस्तो गर्नु बिना कुनै सन्देह हराम छ, किनकि यो अकारण ज्यान मार्नु हो र यस्तो ज्यानलाई नष्ट गर्नु हो जसको हत्या गर्नु कुरान र हदीस यो सर्वसहमतिबाट प्रमाणित छ। र इमाम इब्नुल जौजी अहकामुन निसा नामक किताब को पेज नंबर 108 र 109 मा आफ्नो उद्गार यसरी प्रकट गर्छन् कि जब विवाह को उद्देश्यहरू मध्ये संतान को प्राप्ति पनि हो र प्रत्येक वीर्य को थोपाबाट संतान को उत्पात हुँदैन यसर्थ जब गर्भधारण भयो त उद्देश्य पूर्ण भयो यसर्थ यसलाई पतन गर्नु उद्देश्य विरुद्ध कार्य हो त यदि गर्भपात आत्मा हालिनु भन्दा अघि गरिएको छ तै पनि यो ठूलो अपराध हो तर त्यसभन्दा कम दोष लाग्छ जुन गर्भपात आत्मा हालिए पश्चात गरिन्छ किनकि आत्मा हान न हालिए पनि त्यो परिपूर्णता तरफ अग्रसर नै थियो यसर्थ जसले आत्मा हालिए पश्चात गर्भपात गर्यो त्यो आस्थावान मानिसलाई वध गर्ने सरह भयो र अल्लाहको फरमान छ وَإِذَا الْمَوْءُودَةُ سُئِلَتْ بِأَيِّ ذَنْبٍ قُتِلَتْ رجب جیودے گاڑیے کی کیٹی سنگا سو دینے چھا کی کن پاپ کو کار اس لئے ماریے کو تھیو سورة التکبیر شلوک نمبر 89 اثرت ہے مسلمان استری ہرو ہے مسلمان ہمری بہنی ہرو ہے مسلمان اما ہرو اللہ سیتا ڈرمان رائستو گھاتک دوس لائی کنے پنی سوارت کو کارن نہ کر र न त भ्रमित मिडिया र भ्रमित दावीहरूको फकाइबाट धोका खाऊ न त अन्धविश्वासीहरूको गतिविधिहरूबाट नै धोका खाऊ किनकि यस्ता खालका दावी र गतिविधिहरूसित न त धार्मिक प्रमाणहरू छन् न त मानसिक यो मनोवैज्ञानिक प्रमाणहरू। अब अंत में अल्लाह सित यो बिंती छा कि अल्लाह हमी सबैलाई इस्लाम धर्म बमोजिम कार्यरत रहने सो अवसर प्रदान करून र विशेष रूप ले हमरा दीदी बहनी हरूलाई इस्लाम धर्म को पूर्ण ज्ञान प्रदान करून र त्यसै ज्ञान बमोजिम कार्यरत रहने आफ्नो जीवन लाई व्यतीत करने शक्ति एवं भक्ति प्रदान करून आमीन। वाखरुद्दावान अनिल हमदुल्ला रबीआलमी।